उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा गत 7 हप्तादेखि हामी जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुन्दै आएका छौं। उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार लगायतका प्रतिष्ठित पुरस्कारहरू पाएको यो पुस्तक पहिलो पटक 2064 सालमा प्रकाशित भएको हो। अहिले यसको 8 संस्करणसम्म प्रकाशित भइसकेको छ। जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको 8 श्रृंखला अब वाचन हुन्छ। माओवादीले 2052 साल फागुन 1 गते प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं भन्ने नारा दिएर जनयुद्धको घोषणा गरेका थिए। त्यसै दिन रोल्पा, रुकुम र मन्थलीबाट 6 कोस पर सिन्दुरीगढीको चौकी र गोर्खाको कृषि विकास बैंकमा आक्रमण गरेर त्यो युद्धको उद्घाटन गरेका थिए। यसरी उनीहरूले आफ्नो मिशन र प्राथमिकता जनाएका थिए। त्यो थियो छापामार युद्ध, हतियार र पैसा संकलन र अन्ततः उनीहरूको राज्य। तर त्यो कुरा तत्कालीन सत्ताधारहरूले हलुवापुरी जुरुन्जेल र आँखै नघोचुन्जेलसम्म देखेनन्। हलुवापुरीको कथा तल आउँछ। 2057 सालसम्ममा जनयुद्ध सञ्चालनमा माओवादीको चरम आक्रामक क्षमता र सबै कानै चिरिएका जोगी सरकारहरूको त्यसलाई सम्बोधन गर्ने चरम अक्षमता देखेपछि मलाई पोल्न थाल्यो। मैले गर्न सक्ने केही थिएन, तर मसँग कलम थियो। यही बेला मलाई कृष्ण मुरारी भण्डारीले नेपाल साप्ताहिकमा स्तम्भ लेख्न आग्रह गरे। म चेतना भया स्तम्भ लेख्न थाले। मेरो लक्ष्य जनयुद्ध सम्बोधन गर्ने तत्कालीन सरकारहरूको अक्षमता र माओवादीको क्षमताको विश्लेषण गर्नु थियो। २०५७ साल माघदेखि 2062 साल चैतसम्म मैले त्यस स्तम्भमा मूलतः जनयुद्ध र तत्कालीन अवसरपरस्त सरकारहरूबाट त्यसको असमाधानका लागि भएका प्रयत्नहरूमा नै केन्द्रित भएर सामयिक राजनीतिको विश्लेषण गरेँ। त्यसपछि माग र इच्छा हुँदाहुँदै पनि बिरामी भएकाले लेख्न सकिनँ। अतः यहाँ म जनयुद्ध सम्बन्धी मैले पहिले गरिसकेका विश्लेषणहरू नदोहोराएर रामेछापको अनुभवमा मात्र केन्द्रित भएको छु। मेरो रोजा राजनीतिक टिप्पणीहरूको सङ्कलन चेतना भया प्रकाशोन्मुख छ। त्यसमा तलको लेख पनि परेको छ। यसमा मैले बहुदलपछिको कुनै पनि सत्ताले आजसम्म जनयुद्ध वा कुनै पनि प्रमुख राष्ट्रिय समस्याको समाधानका लागि किन कुनै प्रभावकारी पाइला चालेन भन्नेबारे लेखेको छु। यो अझै उत्तिकै सामयिक र सत्य छ। सामान्य सम्पादनसहित त्यसको प्रमुख अंश यस्तो छ। एकादेशमा हात्तीले माला लगाएर नयाँ राजा छान्थ्यो। एकपटक त्यसरी छानिने राजा जोगी परेछ। जनताले सोचे जोगीहरू त्यागी हुन्छन्, त्यागीहरू काम क्रोध लोभ र मोहको मोहनीबाट मुक्त हुन्छन्, अथवा उनीहरू देश हित गर्छन्। तर त्यो जोगी सक्कली होइन, नक्कली परेछ। ऊ देशहितभन्दा बढी सुहितमा चिन्तित भएछ र हलुवापुरीमा रमाएछ। अघि जोगी हुँदा ऊ हवाई चप्पल लगाएर दैलो दैलो मागी मागी छाक टार्थ्यो भने अब राजा भएपछि पल्टी पल्टी अहिलेको भन्सारमुक्त प्राडो पजेरो वाहनहरूमा सुखसयल गर्थ्यो र हलुवापुरीमा रमाउँथ्यो। गरिब जनता झन गरिब हुँदै गए र ऊ लगायत उसका वरिपरिका नातागोता चापुस र भ्रष्टहरू झन धनी हुँदै गए। बेरोजगारी र अन्यायले सीमा नाग्यो। देशव्यापी विद्रोहको ज्वाला उठ्यो। उसलाई भनियो विद्रोहीहरूले जंगलबाट विद्रोह सुरु गरेका छन्। उसले त्यो सुन्नै चाहेन। त्यसको गम्भीरतामा उसले कुनै वास्ता गरेन। प्रतिक्रियामा उसले सोध्यो मेरो हलुवापुरी त ठिक छ नि? जवाफ आयो ठिक छ। उसले भन्यो उसो भए सब ठिक छ। केही समय बित्यो, फेरि अखबार आयो विद्रोहीहरूले गाउँहरू कब्जा गरे। उसले उसै गरी सोध्यो मेरो हलुवापुरीमा कुनै गडबड त छैन नि? जवाफ आयो सब ठिक छ, कुनै गडबड छैन। उसले भन्यो उसो भए सब ठिक छ। अनि फेरि खबर आयो विद्रोहीहरूले जिल्लाहरू कब्जा गरिसके। उसले उसै गरी सोध्यो मेरो हलुवापुरीको व्यवस्थामा सब ठिकठाक छ न? जवाफ आयो सब ठिकठाक छ। उसले उसै गरी भन्यो उसो भए सब ठिकठाक छ, जबसम्म हलुवापुरी ठिकठाक छ तबसम्म सब ठिकठाक छ। अन्तमा खबर आयो विद्रोहीहरूले राजधानी नै कब्जा गरे। उसले उसै गरी सोध्यो तब मेरो हलुवापुरीको के हाल छ? जवाफ आयो अब हलुवापुरीको बिहाल छ, अब यस राज्यले तिमीलाई हलुवापुरी दिन सक्दैन। उसले भन्यो उसो भए खै कहाँ छ मेरो कमण्डलु देऊ, म जहाँबाट आएको थिएँ त्यहीँ जान्छु भिक्षा माग्न। जब यहाँ हलुवापुरी नै छैन भने मेरो यहाँ के काम छ? थोर बहुत आफूले जे जम्मा गरिलिएको छु र आफन्तहरूले पनि जे आज जम्मा गरिलिएका छन् त्यो त लिएर जान पाइहाल्छु नि। आफ्नो र आफन्तहरूको गुजारा भइजान्छ। देश बडखालमै परे पनि म जोगीलाई के? त्यो एकादेशको यही देश हो, त्यो राजा छान्ने हात्ती यहीको बौद्धलीय व्यवस्था हो। परापूर्वकालको त्यो जोगी राजा विगत 11 वर्ष बौद्धलीय हात्तीले माला लगाएर छानेका विभिन्न दलका एकल र संयुक्त सरकारहरू हुन्। ती सबै सरकार र सरकार प्रमुखहरूले जुन जोगी आए पनि कानै छिरेका भन्ने उखान सार्थक पारेर देखाएका छन्। उहिलेको हल्लापुरीको समकक्ष नयाँ नयाँ इन्द्रिय सुखहरू र निजी स्वार्थमा रमाएर विगत 11 वर्षमा सरकारहरूको सम्पूर्ण शक्ति राज्यको हल्वापुरी सेवन गर्नमा लाग्यो। जबसम्म हल्वापुरी जोडिरह्यो, शासकहरूलाई कुनै पनि विद्रोहको न्यायोचित सामना गर्ने, सुन्ने, बुझ्ने र बदलिने चेता आएन। किनभने बौद्धलको हात्तीले माला लगाएर सत्तामा पुर्याएकै थियो। सत्तामा सुखशाल र हल्वापुरीको कमी थिएन। देशको समस्या समाधान गर्न सत्तामा गएको भए पो विद्रोहीका कुरा सुन्ने, गुन्ने, बुझ्ने र समाधान गर्ने कुराले प्राथमिकता पाउँथ्यो। सत्तामा जाने प्राथमिकता हल्वापुरी थियो र त्यो जुरेकै थियो। जनयुद्धबाट थालनी भएको विद्रोह जाति युद्ध, सम्प्रदाय युद्ध र भाषा युद्धका बाटाहरू छिचोल्दै गृह युद्धमा परिणत हुने प्रबल सम्भावना छ। आज भदौ 24 गते यो लेख लेख्ने दिनको छापाहरूमा त्यस क्रूर यथार्थका धेरै संकेतहरू देखा परेका छन्। पर्सामा 23 गते भएको माओवादी प्रतिकार राजनीतिक संघर्ष मात्र नभएर जातीय युद्धको थालनी हुन सक्छ। भाषागत, साम्प्रदायिक, दलित अदलित र जात जातिगत समूहहरूमा यति कटुता छ कि कुनै पनि बेला यसले युद्धको रूप लिन सक्छ। कतिपय राजनीतिक दलहरू आपसमा काटाकाट गर्न तत्पर छन्। सत्ताको होड अगाडि आयो भने कुनै पनि बेला त्यो विस्फोटन हुन सक्छ। माओवादीका कारवाहीहरू त छँदै थिए, तिनका प्रतिकारका कारवाहीहरू पनि सुनिन थालेका छन्। पहिलोपटक माओवादी विरुद्ध सेनाले आफ्नो क्रियाशीलता देखाएको छ। गोर्खामा पहिलोपटक सेनाले माओवादीमाथि गोली चलाएको छ। रोल्पामा सेना र प्रहरी सक्रिय भन्ने समाचार आएको छ। देशव्यापी रूपमा सुरक्षाका सबै नाकाहरूमा सुरक्षाका सबै निकायहरू क्रियाशील गरिएका छन् भन्ने दावी सुनिएको छ, पढिएको छ। यी सबै कुराले गृहयुद्धको सूतक लागिसकेको संकेत गर्छन्। अन्यायको पराकाष्ठाप्रतिको विद्रोहको प्रथम विस्फोट जंगलमा भयो। शासकहरूले नसुनेको जस्तो गरे, हल्वापुरी खाइरहे। जंगलबाट विद्रोह गाउँ पस्यो, नदेखेको जस्तो गरे, हल्वापुरी खाइरहे। गाउँ गाउँबाट विद्रोह जिल्ला जिल्लामा पुग्यो, नबुझेको जस्तो गरेर हल्वापुरी खाइरहे। अब विद्रोह राजधानीमा पुग्दैछ र हल्वापुरी उपलब्ध नहुने अवस्था सिर्जना हुँदैछ। अब हेर्नु छ, शासकहरू कमण्डलु बोकेर फेरि मुसो भएर डाँडा काट्छन् कि समस्याको न्यायपूर्ण समाधानका लागि कम्बर कस्छन्, जुन हल्वापुरी सेवन संस्कृतिभन्दा झन बढी कठिन छ। हल्वापुरीको संस्कृति, नेपाल साप्ताहिक असोज 1-15/2058। रामेछापको पहिलो ठूलो घटना थियो माओवादीद्वारा 2053 साल पुस 19 गते बेथान प्रहरी चौकीमा आक्रमण र कब्जा। यसमा दुवैतिर केही ज्यान गए। उनीहरूले यसको 4 वर्षपछि मात्र रामेछापमा अर्को ठूलो कारवाहीमा दोरम्बाको प्रहरी चौकी कब्जा गरे। 2057 सालसम्ममा माओवादीहरूले एकै दिनमा अनेक ठाउँमा ठूल्ठूला आक्रमण गर्न थालिसकेका थिए। देशभरिका धेरै ठाउँमा प्रहरी बेस क्याम्पहरू, इलाका प्रहरी कार्यालयहरू, बैङ्कहरू र डोल्पाको सदरमुकाम दुनै समेत कब्जा गरिसकेका थिए। त्यसपछि त जनयुद्ध झन् चर्किँदै गयो। सदरमुकामहरूमा भयानक आक्रमणहरू माओवादीका लागि सामान्य जस्तै भए। सुरक्षाकर्मीहरू लङ्गडा हाँस जस्ता र माओवादीहरू सिपालु शिकारी जस्ता भए। राजा, सरकार प्रमुखहरू, चाटुकारहरू, मन्त्रीका नाचका जमुरे अर्थात् बाँदर बाँदरनी जस्ता भए। माओवादीहरू बाँदर नचाउने मदारी जस्ता भए। त्रस्त जनता रमिते भए। त्यसपछि सबै छिमेकी जिल्लामा निकै रापताप बढाएपछि जनयुद्ध मेलो मिलाएर रामेछाप पसेको थियो। अरू जिल्लाहरूमा जस्तै रामेछापमा पनि माओवादी र राजा वीरेन्द्रको सहकारी राम्रो थियो। माओवादी विरुद्ध सेना परिचालन हुनु अघि गाउँको गोरेटोमा हतियार र वर्दीधारी माओवादी लश्करसँग गस्तीमा गएका सेनाको जम्का भेट हुन्थ्यो। त्यस्ता बेलाहरूमा सेना आफू एक छेउको अप्ठ्यारो बाटोबाट हिँडेर माओवादीहरूलाई हिँड्न अर्को छेउको बाटो सजिलो पारिदिन्थे। जिल्लाका सेना प्रमुखलाई सोधे, के हो यस्तो? माओवादीलाई केही गर्नु भन्ने हामीलाई आदेश छैन, उनले जवाफ दिए। गाउँका प्रहरी चौकीहरूलाई गाउँमा नै थ्याक्न नसकेर सरकारले ठूला चौकीहरूमा गाभ्यो अथवा सदरमुकामहरूमा सार्यो। सरकार त्यसरी माओवादीहरूलाई दूरस्थ ग्रामीण इलाकाहरूमा बिना सङ्कोच चलखेल गर्न दिन बाध्य भयो। त्यो माओवादीको ठूलो रणनीतिक सफलता थियो अनि गाउँहरूमा उनीहरूको एकछत्र राज्य भयो। माओवादी जिल्ला जनसरकार बनाउन लागे। 1 वर्ष अघिदेखि नै माओवादी देशको 80% ग्रामीण जिल्ला इलाकामा आफ्नो लट्ठी मुङ्री बन्दुकको शासन भएको दावी गर्न लागेका थिए। यो धेरै हदसम्म सत्य थियो। माओवादी जनयुद्धले मलाई मेरो अग्निसूत्र कविता सम्झाउँछ, जुन 2046 साल फागुनमा बौद्धलको आन्दोलनको घोषणा हुनु 6 महिना अघि असोजको मधुपर्कमा छापिएको छ। यो कविता लेखेपछि केही महिना छाप्ने आँट भएको सम्पादकको खोजीमा बित्यो। पञ्चायतको पूरा रापताप थियो र त्यति चाँडै ढलिहाल्ला भन्ने विश्वास कमैलाई थियो। त्यसबेलाका मधुपर्कका सम्पादक मेरा अग्रज र उत्कृष्ट कवि कृष्णभक्त श्रेष्ठको आँटले मात्र यो छापिएको। नेपालमा 2046 सालमा सुरु भएको अग्निवर्षा बौद्धलले काम गर्ने राम्रो मौका पाएर पनि थामिएन। बौद्धल र जनयुद्ध मिलेर अर्को अग्निवर्षा ल्याए। अहिले नेपालभरि अग्निवर्षा व्याप्त छ। यो कविता अझै पनि प्रासङ्गिक छ। जब आगो वर्षन्छ तिमीहरूले अग्नि स्नान गर्नुपर्नेछ। अघि पानी बर्सन्थ्यो, तिमीहरू पानीका जङ्घार तर्दथ्यौ, तापनि गुनासो गर्थ्यौ, अब आगो बर्सन्छ, तिमीहरूले ज्वालाको प्रवाहमा हेलिन सक्नुपर्नेछ। अब अकाल बर्सन्छ, पाकेको बालीमा केवल भोक फल्नेछ। अघिका सहकालहरू सम्झिँदै पेट पाल्ने न्यूमा तिमीहरूले एकअर्कालाई जिउँदै दार्नुपर्नेछ। अब व्याधि वर्षन्छ, अघिका सुदिनहरू सम्झिँदै उपचारको क्रममा सहयोग गर्न तिमीहरूले एकअर्कालाई मार्नुपर्नेछ। अब रगत वर्षन्छ, तिमीहरू रगतमा मुसिनेछौ, रगतका छिटा पर्दा झस्केका अवसरहरू सम्झिँदै तिमीहरूले रगतको नदीमा पौडी खेल्नुपर्नेछ। अब आगो वर्षन्छ, अब अकाल वर्षन्छ, अब व्याधि वर्षन्छ, अब रगत वर्षन्छ। भोक हुनेछ तिमीहरूको सामल, त्यो सामल बोकेर रगतको नदीमा पौडिन सिक। व्याधि हुनेछ तिमीहरूको कवच, त्यो लगाएर आगोको नदीमा आफ्नै पाइला हाल्न सिक। अब तिमीहरू अग्नि स्नात भएर मात्र पारी पुग्नेछौ, केही गरी पुग्यो भने अब तिमीहरू रक्त स्नात भएर मात्र पारी पुग्नेछौ, केही गरी पुग्यो भने अब तिमीहरूको दीक्षा केवल आगो र रगत हो। सपनाहरू सकिए, विपनाको कालकुट आत्मसात गर्न सिक। अग्निसूत्र घृणा नै युद्धको बिउ हो, प्रेम नै युद्धको मारक हो। प्रेमको शक्तिले शक्तिको प्रेमलाई जितेपछि मात्र संसार शान्तिमय हुन्छ। तर बलियो मान्छेले निर्दो मान्छेलाई जिउँदै खाने आजको यस संसारमा प्रेमको शक्तिले शक्तिको प्रेमलाई जित्ला भनेर चिताउनु असम्भव छ। माओवादीको शक्ति प्रेमलाई प्रेमको शक्तिले जितेको छैन। सिंहकै एक युगपछि माओवादीका तर्फबाट शान्ति आउन लागेको छ कि जस्तो भानले सुख दिएको छ। त्यो भानमा मान्छे रमाएका छन्, माओवादीले चाहेको शक्ति र वैधता पाएका छन्। तर माओवादीले हिँडेर शक्तिमा पुगेको छोटो बाटोले अरू दर्जनौ शक्ति प्रेमीहरूलाई यति प्रेरित गरेको छ कि उनीहरू त्यही बाटोमा जीव ज्यान दिएर लागेका छन्। तिनले पनि माओवादीले जस्तै युद्ध गरिरहन सके भने एक दिन माओवादीले जस्तै शक्ति र वैधता पाउनेछन्। पाउँदै पनि छन्, तर त्यो कुरो त्यहीँ सकिँदैन। त्यसपछि पनि त्यही सिको गरेर अरू समूहहरूले जस्तै त्यस्तै छोटो बाटो समातेर शक्ति र वैधताको लागि युद्ध गर्नेछन्। लागिरहे भने एक दिन सफलता पनि पाउनेछन्। यो प्रक्रिया तबसम्म चल्नेछ जबसम्म नेपालका सबै युद्धरत शक्तिप्रेमी समूहहरूको आआफ्नै देश हुँदैन, आआफ्नै संसद हुँदैन, आआफ्नै मन्त्रीमण्डल हुँदैन, आआफ्नै प्रधानमन्त्री हुँदैन, आआफ्नै राष्ट्राध्यक्ष हुँदैन। दुई हजार साठी साल फागुन बत्तीस साउन 32 गते माओवादी र सरकारी टोली दाङको हापुरीमा वार्ता गर्दै थिए। त्यही दिन सेनाले रामेसापको दोरम्बामा 49 माओवादीलाई मुठभेडमा मारेको दावा गरे। त्यो कुरा पछिका दसी र कसीहरूले झुटो ठहरियो। त्यसको 10 दिनपछि माओवादीले युद्धविराम र वार्ता भङ्ग भएको घोषणा गरे। यसरी रामेसापको दोरम्बा काण्ड नै युद्धविराम र वार्ता भङ्गको ऐतिहासिक कारण बन्यो। त्यसपछि जनयुद्ध झन् थेगिन सक्नु गरी चर्कियो। माओवादीको पहिले भित्री र पछि खुला समर्थनमा सात दलले आह्वान गरेको 19 दिने जनआन्दोलन 63 राजा ज्ञानेन्द्रको राज बढाएर कुनालाई दियो। 11 वर्षको जनयुद्धमा 15,000 जति नेपालीहरूको आधिकारिक हत्या, 10,000 जति बेपत्ता, लाखौं नागरिकको विस्थापना, अरबौं रुपियाँको भौतिक विनाश, खरबौं रुपियाँको विकास सम्भावनाहरूको अवसान भयो। माओवादीले युद्धकाल र त्यसपछिको शान्तिकालमा समेत प्रख्यात कम्युनिस्ट लियन ट्रट्स्की र चाओ एन लाईका महावाणीहरूको पूरा अभ्यास गरे। ट्रट्स्की स्टालिनका सहयात्री र प्रतिद्वन्दी थिए। उनले भनेका थिए, मित्रलाई पनि शत्रुलाई जस्तै निगरानी गर्नुपर्छ, जस्तो कि राजनीतिमा हुन्छ। मत बाँधेपछि स्टालिनले उनको खेदो खने। रुसबाट भागेर ट्रट्स्की अमेरिकामा लुकेर बसेका थिए। उनले पक्कै पनि आफ्नो सिद्धान्त अनुसार पहिले मित्र र पछि शत्रु भएका स्टालिनलाई सकेको निगरानी गरेका थिए। स्टालिनले पनि त्यसै गरेका थिए, तर स्टालिनका मतियारले ट्रट्स्कीलाई टाउकोमा घनले हिर्काएर मारे। माओवादीले पनि अयुद्धरत र निरपराध बसका यात्री लगायत धेरैलाई बम पड्काएर आगो लगाएर रेडराड गरेर मारिसकेपछि ती घटनाका भूलवश भएका भनेर भावपूर्ण क्षमायाचना गरेका अनेक उदाहरणहरू छन्। माओका अनन्य सहयात्री चाउयान लाईको महावाणी थियो, सबै कूटनीति र अरू उपायले गरेको युद्धको विस्तार हो। युद्धविराम कालमा डाक्टर बाबुराम भट्टराईबाट यसको प्रतिध्वनि बारम्बार सुनियो, वार्ताको टेबल युद्धभूमिकै विस्तार हो। माओवादीले यी दुवै सिद्धान्त अनुरूप जनयुद्ध, युद्धविराम र शान्तिकालमा प्रमुख दलहरूसँग व्यवहार गरिरहेका थिए र छन्। यसमा माओवादीहरू प्रोएक्टिभ वा पूर्व सक्रिय छन् र प्रमुख दलहरू रियाक्टिभ वा पश्च सक्रिय। जस्तो चितुवा शिकार गर्दा प्रोएक्टिभ हुन्छ, जम्टन छ, उसले उसको शिकारले भाग्ने रियाक्सन गर्छ। दुई हजार 2057 सालसम्म चरीकोट फेदीको तामाकोसीको नयाँ पुलसम्म मात्रै मोटर जान्थ्यो। पछि खेम्ती जलविद्युत आयोजना स्थल किर्नेटारसम्म पुग्यो। अब मन्थलीभन्दा पर पुग्छ। यस दशकमा म अनगिन्ती पटक पहिले नयाँ पुल र पछि किर्नेटारसम्म मोटरमा र त्यसपछि हिँडेर मन्थली गएको छु। तामाकोसी किनारको त्यो पट्यार लाग्दो गोरेटोमा मलाई एउटा दृश्यले सधैँ आकर्षित गर्थ्यो। त्यो थियो मन्थलीभन्दा 3 किलोमिटर वर हलेदी बिसीमा बाटामुनिको एउटा घरको धुरीमा फरफराइरहेको हँसिया घन अङ्कित झण्डा। लाग्थ्यो एउटा सक्कली कम्युनिस्ट त्यहाँ रहेछ। त्यो झण्डा बहुदल आएदेखि 2059 साल भदौ 18 गते माओवादीले झपटबहादुर बुढाथोकीको हत्या नगरेसम्म अटुट फरफरायो। उनको लास घरभन्दा 300 मिटर पर पाइयो। जिउमा 3 गोली लागेका थिए। घटनास्थलमा माओवादी सेनाका लुगाका टुक्रा र जुत्ता फेला परेका थिए, जसबाट अनुमान गर्न सकिन्थ्यो उनले माओवादीहरूसँग अन्तिम सासम्म सकेको सङ्घर्ष गरे। उनी जण्ड मिजाजका थिए। आखिर उनी पनि उनलाई मार्ने नवकम्युनिस्ट भन्दा पुराना र खारिएका कम्युनिस्ट थिए। माओवादी थिएनन्, तर कम्युनिस्ट धर्म नमान्ने विधर्मी काफिर पनि थिएनन्। झपटसँग मेरो परिचय यसरी भयो। एक यात्रामा म थरक मार्न र चिया खान झपटको पसलमा बसेँ। चिया बनाउँदै गर्दा उनले भने, तासेसले जिल्लाभरि खानेपानी बनाउँछ, यो गाउँलाई हेर्दैन। कोसीको पानी खाँदा खाँदा झाडाबान्ता लागेर मर्न लाग्यो। कति केटाकेटी मरिसके। बर्खाभरि बाढीको लेदो खानुपर्छ। बेला बेलामा पानी भर्ने ठाउँमा गाईवस्तु खच्चडको सिनु लागिरहेको हुन्छ, कहिले त मान्छेको लास पनि लागिरहेको हुन्छ। ती सिनु र लासलाई पन्छाएर खानेपानी भर्नुपर्छ। के म एमाले भएकाले मेरो निवेदनलाई सौदाको छोरो जस्तो गरेको? मैले सोधेँ, के तासेसले काङ्ग्रेस गाउँमा मात्रै काम गर्छ? त्यो त गर्दैन उनले भने। के तासिसले काङ्ग्रेसका लागि मात्रै खानेपानी बनाएको छ? त्यो पनि छैन। अनि किन त्यसो भनेको त? मैले भने, हामीले निवेदन हालेको यतिका भइसक्यो, तासिसले केही पनि गरेको छैन। मैले भने, मैले तपाईँहरूको मुहान हेरिसकेँ, राम्रो छ, सिँचाइ नै बनाउन पनि पुग्ने पानी छ, तर हामी कहाँ तपाईँको जस्तै कोसीको पानी खाने सिन्धुको सिमानाका सितखा र डबका घाटदेखि ओखलढुङ्गाको सिमानाका नवलपुरसम्मका सुनकोसी किनारका 15 कोसका माझी गाउँहरूका निवेदन परेका छन्। त्यसै गरी खिम्तीदेखि बेनीघाटसम्म तामकोसी किनारका 6 कोसका माझी गाउँका निवेदनहरू पनि तपाईँभन्दा धेरै पहिले परेका छन्। ती माझी गाउँका निवेदनलाई प्राथमिकता दिउँ कि तपाईँलाई? उनले भने, हाम्रो त माझीहरूको भन्दा के गतिलो छ र? तपाईँहरू अलिक जाली फटा हुनुहुन्छ। अहिले भर्खरै मसँग फटा कुरा गरेको कबुल गर्नुभयो? उनी चकित भए। के कुरा? तपाईँ एमाले भएकाले तपाईँ हामीले तपाईँहरूको खानेपानी नबनाएको भनेको होइन? त्यो त त्यसै भनेको, उनले टार्न खोजे। तपाईँले साँच्चै गरेको फटाइ पनि भनिदिउँ? मैले भने, मैले त त्यस्तो केही फटाइ गरेको छैन, म कम्युनिस्ट हुँ, म हाका हाकी साँच्चा साँच्ची कुरा मात्रै गर्छु, उनले सगर्व भने। आफूलाई सबैले त्यसै भन्छन्। के तपाईँले यो डुबाटोको पसलमा बसेर सधैँभरि सबै चिया खानेहरूलाई तासेसले म्याद गुज्रेको सडेको ओखती बाँड्छ भनेको होइन? के जगदीश घिमिरेले काङ्ग्रेसी डाक्टर मधु घिमिरेले आएर गाउँ गाउँमा स्वास्थ्य शिविर राखेर म्याद गुज्रेको सडेको ओखती दिन्छ भनेको होइन? त्यो त चुनावको बेलामा भनेको पो कुरा त। आफ्नो उम्मेद्वार कमरेडलाई जिताउन अलिअलि त गर्नैपर्छ सर, उनले स्वीकार गरे। चुनावको बेला पनि चुनाव नभएको बेला पनि तपाईँले जानी जानी खराब नियतले पुरा झुटो प्रचार गरेको हो कि होइन? मैले भने, त्यसका लागि म माफी चाहन्छु। उनी गले। अहिले माफी मागेर के हुन्छ? भोलि फेरि त्यसै भनिहाल्नुहुन्छ, किनभने म तपाईँको कमरेड होइन, तपाईँका धेरै कमरेडहरू यस्तै झुटो प्रचार गर्छन्। मबाट अब त्यस्तो कहिल्यै हुँदैन, विश्वास गर्नुहोस्, उनले भने। हेर्नुहोस्, हामी खसहरूमा 100 कडा 75 जाली फटा हुन्छौँ। खसहरू खानेपानी बनाउनुभन्दा पहिले जे पनि गर्छौँ भन्छन्, बनाउन थालेपछि केही पनि गर्दैनन्। माझीहरूमा 100 कडा 10 मात्रै जाली फटा छन्। माझी गाउँको काम नसकिकन तपाईँको पालो आउँदैन, त्यसमाथि दाताले दिनु पर्यो। तपाईँका कमरेडहरू तासेससँग अमेरिकन दातासँग पैसा नल्याउ भन्छन्। मैले कटुता पोखेँ। पालो आएपछि झपटलाई नै अगुवा बनाएर तासेसले हलिदेमा सिँचाइ र खानेपानी बनाए। हलिदे लगायत पुरै तिलपुङ गाविसलाई कार्यक्षेत्र बनाएर स्वास्थ्य, बचत, ऋण, सहकारी, साक्षरता, महिला परिचालन र शिक्षा आदिका एकीकृत विकासको प्याकेज कार्यक्रम पनि थाल्यो। यी काममा झपट स्वयंसेवी अगुवा भए। हाम्रो काम गर्ने मेलो मन परेर उनले तासेसको सदस्य हुने चाहना गरे, बनायौं। उनी तासेसका सबै कार्यक्रम र बैठकहरूमा नियमित उपस्थित हुन्थे र जानेको योगदान गर्थे। उनी राजनीतिक कार्यकर्ताका साथै गतिला सामुदायिक विकास कार्यकर्ता पनि भए। उनी निकै गरिब किसान थिए। उनलाई सधैँ आफ्नो कामको चापाचाप हुन्थ्यो, तैपनि गाउँको विकासको काममा पूरा समय दिन्थे। कुनै पनि गाउँमा विकासको मेलो बुझ्न चाख भएको र इमान्दारीपूर्वक काम गर्न प्रतिबद्ध सहयोगी कार्यकर्ता छैन भने त्यो गाउँमा सफलताभन्दा बढी असफलता पाइन्छ। झपटको त्यस ठाउँको विकास गर्ने दृढ लगन र प्रतिबद्धताका कारणले नै हामीले त्यहाँ काम गरेका थियौँ। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको चोमलुङमा सामुदायिक रेडियो, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पोखराको रेडियो तरंग, तनहुँ दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवास, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टेकापुर र गुरलिराको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुनिरहेका छौं। यसको बाँकी अंश अब सुनौ। हलिदेमा सबै काम राम्रोसँग सम्पन्न भए, तर झपट र उनका दाजु मिनबहादुर बुढा थोकी बाहेक अरू कुनै किसानले पनि तरकारी खेती गरेर आमदानी बढाएनन्। बाह्रै महिना सिँचाइ गर्ने पानी भए पनि धान र मकै मात्रै लगाए। त्यहाँका अरू खसहरूले अल्छी गरेर आफैलाई ठगे। झपट कट्टर एमाले भए पनि 2056 सालको चुनाव अघि मसँग भने, सर यसपालि टिकट लिएर आउनुहोस्। टिकट ल्याएर के गर्नु? तपाईँको पार्टीले लक्ष्मण घिमिरेलाई हराएको जस्तो मलाई पनि हराइदिइहाल्छ नि। मैले भने, तपाईँ लक्ष्मण घिमिरे हो र हराउन सक्छ, म र म जस्ता धेरै एमाले कार्यकर्ताले तपाईँको समर्थन गर्नेछन्। म त खुलेरै लाग्छु, पार्टीले कारवाही गरे जान्छु काङ्ग्रेसमा आफ्ना सबै साथीहरू लिएर। विद्रोह नै गरे पनि म जतिको कार्यकर्तालाई एमाले गुमाइहाल्दैन। तपाईँभन्दा यो जिल्लामा बढी विकास गरेको अरू कोही उम्मेद्वार बनाओ अनि त्यसलाई समर्थन गर्छु भन्छु। को छ र त्यस्तो? कोही छैन, र त त्यो अड्को थाप्छु भनेको। उनले भने, न मैले कहिले टिकट ल्याएँ, न उनले कहिले एमाले छोडे। झपट लामा कपाल र दारी पाल्थे, मैला धैला किसान, अलि साना काँठीका कालमाक जस्ता देखिन्थे। उनका ठेलाले पुरिएका हत्केला उनको कठोर परिश्रमका साक्षी थिए। मारिदा 48 वर्षका थिए, उमेरमा भारत गएर काम गरेका थिए र उही कम्युनिजमको दीक्षा लिएर आएका थिए। उनी सदैव कट्टर कम्युनिस्ट रहे। उनको के अपराध थियो सार्वजनिक भएन। एमाले काठमाडौँमा उनको शोकसभा गरे, आयोजकहरूले त्यसमा राख्न मसँग उनको फोटो मागे दिए। रामेछापमा सेनातिरबाट कुख्यात दोर्मा घटना लगायत अनेकौं हत्या भए। मारिनेहरू यातना र गोलीको शिकार भए भने घाइते हुनेहरू र पक्राउ पर्नेहरू कुटपिट र अनेक थरीका यातनाका शिकार भए। कुन पक्षले कति अचाक्ली गरे त्यसको वास्तविकता गर्ने र गरिनेलाई मात्र थाहा हुन्छ। उनीहरूले गरेको वर्णन पनि घटीबढी हुन्छ। सायास र अनायास दुवैतर्फबाट एकै गोलीमा खाएर मर्नेहरू भाग्यमानी भए, नभए अभागी। दुवै पक्षबाट कुटपिटले थङथिलो पारिनु, हातखुट्टा बाँचिनु, किचकाच पारिनु, ठाउँ ठाउँमा सिरेर नुनचुक दलेर भुत्ते हतियारले रेटराट गरिनु, अनेक शारीरिक र मानसिक यातना दिनु, विभत्स घाइते बनाएर कसरी उपचार वा सहयोग गर्यो भने त्यसको पनि यही गति हुनेछ भनिनु, त्रासद धम्कीसहित सडेर वा स्यालले लुछेर मर्नका लागि छाडिनु सामान्य भयो। फलतः सैकडौँ परिवार विस्थापित भए। देशैभरि जे जस्ता घटना भए यो जिल्लामा पनि दुईतिरैबाट भए, त्यो कुनै नौलो कुरा भएन। तर मलाई स्तब्ध पार्ने कुरा के हो भने, झपट जस्तो आफ्नो गाउँको विकासका लागि मरिमेट्ने मान्छे, त्यो पनि खारिएको कम्युनिजको, किन त्यसरी हत्या भयो? झपट बाहेक अन्य एकजना मेरा विकास कार्यका सहयोगीको हत्या र अर्का एकजनाको विभत्स अङ्गभङ्गबाट म अत्यन्त खिन्न भएँ। यी दुवै मित्रहरूले आआफ्ना गाउँमा खानेपानीको मुहान र पाइपलाइन खन्ने गोरेटो, वितरण ट्याङ्की र धाराहरूको स्थानको टुङ्गो गर्न, उपभोक्ताले पैसा जम्मा गरेर मर्मत सम्भार कोष बनाउन प्रेरित गर्ने तथा बचत ऋण कार्यक्रम सञ्चालन गर्ने काममा तासेसला ठूलो मदत गरेका थिए। पानीको हाहाकार भएका ती गाउँमा दिनदिनै घन्टौँ टाढाबाट पानी बोक्न बाध्य महिलाले उनीहरूकै त्याग तपस्याले घर छेउमा धाराको सुख पाएका थिए। गाउँलेहरूले सफा पानी खान पाएका थिए। बचत ऋण कार्यक्रमले गाउँलेलाई थोरै भए पनि स्थानीय साहुको चर्को ब्याजबाट मुक्ति दिएको थियो। यी आफ्ना गाउँको विकासका अगुवा थिए। यिनको आँगनमा बसेर दिनदिनभरि गाउँलेहरूसँग छलफल गरेको, यिनको दलानमा रात बिताएको र यिनको परिवारले साग सिस्नुले सत्कार गरेको मेरो सम्झना आलै छ। ती हुन् पुराना गाउँका 52 वर्षीय टिकाराज आरान, जसलाई 2057 साल फागुन 16 गते माओवादीले घरबाट अलिक पर लगेर मरणासन्न हुने गरी कुटपिट गरेपछि गोली हानेर मारे। अर्को हुन् तिरपुङका बद्रीप्रसाद अधिकारी, माओवादीले 2058 साल चैत 18 गते उनकै घरमा सिलौटाले किचेर उनको एउटा नली खुट्टाको हाड धुलोपिठो बनाए। पछि मैले रामेछापका सम्बन्धित माओवादी नेतालाई तिनको अपराधबारे सोद्धा भने, दाई हामीले केही गरेका होइनौँ, हामीले हाम्रो मूलबाटाका तगारा मात्रै बाँचेका हौँ। चाहे ती टिकाराज आरान हुन्, झपटबहादुर बुढाथोके हुन् वा बद्रीप्रसाद अधिकारी, हामीले जनयुद्धको बाटाका तगारा मात्रै बाँच्दै हिँडेका हौँ। दुई हजार 60 साल मङ्सिरमा मैले नेपाल साप्ताहिकको आफ्नो चेतना भए स्तम्भमा युद्ध गीत शीर्षकको तलको कविता लेखेँ। आऊ गीत गाउँ युद्धको, हत्या र हिंसाको कहिल्यै नरोकिने श्रृङ्खलाको। समय बदलिएको छ, नयाँ सहस्राब्दीमा खेलको नियम होइन, खेल नै बदलिएको छ। अघि जस्तो भोगटे होइन, बम लात्ते भूखण्ड भएको छ, सुन्तला होइन ग्रेनेड खानेकुरा भएको छ, लट्ठी होइन राइफल डन्डी भएको छ र कारतुस बियो भएको छ, खेल मार्ने र मर्ने भएको छ। नयाँ खेल भन्छ ठोक ठोक ठोक, हान मार काट सिद्ध्या, बम पड्का, आगो लगा, खबरदार त्यो उम्खन नपाओस्, त्यो हाम्रो शत्रु हो। जसरी पनि त्यसलाई मार्नु छ, त्यसको बाबुलाई मार्नु छ, त्यसको छोरालाई मार्नु छ, त्यसकी छोरीलाई मार्नु छ, त्यसकी स्वास्नीलाई मार्नु छ, त्यसको लोग्नेलाई मार्नु छ, त्यसको स्वजनलाई मार्नु छ, त्यसको मतियारलाई मार्नु छ, मार्नु छ, मार्नु छ, मार्नु छ। खेल नै यही हो कि मार्नु छ कि मर्नु छ। उसले हान्न नपाउँदै आफूले हान्नुपर्छ, उसले मार्न नपाउँदै आफूले मार्नुपर्छ। दसैँमा मार्नुपर्छ, तिहारमा मार्नुपर्छ, तिजमा मार्नुपर्छ, ईदमा मार्नुपर्छ, होलीमा मार्नुपर्छ, छठमा मार्नुपर्छ, लोसारमा मार्नुपर्छ, बुद्ध जयन्तीमा मार्नुपर्छ, ईसा जयन्तीमा मार्नुपर्छ, घरमा मार्नुपर्छ, बसमा मार्नुपर्छ, जात्रामा मार्नुपर्छ, यात्रामा मार्नुपर्छ, 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 ताछेर चिरेर नुनचुक दलेर मार्नुपर्छ, घोचेर मार्नुपर्छ, रेटेर मार्नुपर्छ, ढुङ्गाले किचेर मार्नुपर्छ, पासो लाएर मार्नुपर्छ, ठटाएर मार्नुपर्छ, निसासेर मार्नुपर्छ, पानीमा चोपलेर मार्नुपर्छ, करेन्ट लगाएर मार्नुपर्छ, नङमुनि सियो रोपेर मार्नुपर्छ, जसरी पनि मार्नुपर्छ, अरू कुनै उपाय छैन, त्यसलाई मारेर नै सक्नुपर्छ, त्यसलाई मारेर नै जित्नुपर्छ, नमारे अर्धमृत बनाएर छाड्नुपर्छ, कोही उपचार गर्न सहयोग गर्न तम्सियो भने त्यसलाई पनि तिनै उपायले ठेगान लाउनुपर्छ। एकै पटकमा मार्नु हुँदैन, एकै गोलीले मार्नु हुँदैन, एकै चोटमा छिन्नु हुँदैन। नाक काट्नुपर्छ, आँखा खोप्नुपर्छ, दाँत फुकाल्नुपर्छ, हात बाँच्नुपर्छ, गोडा बाँच्नुपर्छ, कुहेर मर्न छाडिदिनुपर्छ, जिउँदै गाडिदिनुपर्छ, गोडाको नङदेखि किच्दै मार्नुपर्छ, हातको अर्थुङ्गादेखि फुकाल्दै मार्नुपर्छ, पाता र निउडी खुस्काउँदै मार्नुपर्छ, प्रत्येक अङ्ग तास्दै चिर्दै मार्नुपर्छ, प्रत्येक अङ्ग भङ्ग गरिसकेपछि मात्र मार्नुपर्छ, बिस्तारै बिस्तारै यातना दिएर मार्नुपर्छ, यातनाको मजा लिएर मार्नुपर्छ। लड्दा लड्दै सबै मर्नुपर्छ, हार्ने त मरेकै हुन्छ, जित्ने पनि मर्नुपर्छ, सबै मरिसक्नुपर्छ, सबै ध्वस्त भइसक्नुपर्छ, परिवार ध्वस्त हुनुपर्छ, समुदाय ध्वस्त हुनुपर्छ, राष्ट्र ध्वस्त हुनुपर्छ, पुलहरू भत्किसक्नुपर्छ, अस्पतालहरू ध्वस्त भइसक्नुपर्छ, पाठशालाहरू खरानी भइसक्नुपर्छ, संसारहरू भङ्ग भइसक्नुपर्छ, सबै थोक भत्ताभुङ्ग हुनुपर्छ, सबै थोक समाप्त हुनुपर्छ। युद्ध यथार्थ हो, युद्ध विज्ञान हो, युद्ध कला हो, युद्ध गर्नुपर्छ, युद्ध त्यतिन्जेल गर्नुपर्छ जतिन्जेल एकजनासम्म पनि जिउँदो हुन्छ। मृत्यु नै नियम हुनुपर्छ, यो सिद्ध हुनुपर्छ कि मृत्यु सबभन्दा सजिलो छ, हत्या सबभन्दा सजिलो छ, अपराध भन्ने कुनै कुरा छैन, अपराध बोध नै अपराध हुनुपर्छ। त्यस युद्धको अन्तिम विजेता त्यो लास हुनुपर्छ जसले मुर्दा शान्ति प्राप्त गर्नेछ, अनि यो देशले जुन अहिले अर्धमसान छ पूर्णता प्राप्त गर्नेछ र पूर्ण मसान हुनेछ, अनि जित्नेले पनि हार्नेछ र हार्नेले पनि जित्नेछ। यसका लागि युद्ध गर्नुपर्छ, युद्धको कुनै विकल्प छैन, युद्ध गर्नुपर्छ, युद्धको गीत गाउनुपर्छ। अनेकौं युद्धहरू, युद्ध विरामहरू, भङ्गहरू, रणनीतिक र कूटनीतिक चालहरू र प्रतिचालहरूपछि औपचारिकता रूपमा मात्र भए पनि 11 वर्षपछि 63 युद्ध समाप्त भएको भान परेको छ, तर युद्ध चालु छ। 2046 सालको अग्निसूत्रबाट मैले यस देशमा देख्न थालेको अग्निवर्षाले 2063 साल कार्तिक 30 गते माओवादी र 7 दलबीच भएको विस्तृत शान्ति सम्झौता र माओवादीद्वारा सशस्त्र सङ्घर्षको अन्त्यको घोषणापछि केही विश्राम पाएको छ, तर देशव्यापी अग्निवर्षा चालु छ। त्यो अनन्तर असीम अग्निवर्षा यस देशको कति तन मन धन डढाएर क्षत विच्छेद पारेपछि टुङ्गिन्छ त्यो मैले देख्न सकेको छैन। कदाचित यो जुनीमा देखेँ भने अग्निवर्षाको मारक अर्को कविता अमृत वर्षा लेख्नेछु। तासिसका स्वयंसेवक, कर्मचारी, सहयोगी र काम गरेका समुदायहरू एक ढिक्का भएर मेरो पक्षमा नउभिएका भए रामेछापमा सामुदायिक विकास गर्ने मेरो सपना नेताहरूका कारणले अधुरो मात्र होइन धुलोपिठो नै हुने थियो। नेतालाई पछुवाहरूको समूह चाहिन्छ, भोट चाहिन्छ, नोट चाहिन्छ, लठैत चाहिन्छ, लेखकलाई यी केही पनि चाहिँदैन, लेखक एक्लै बाँच्ने प्राणी हो। रामेछापका सक्कली नेताहरूले के बुझेनन् भने मेरो रगतमा सोझो लेखक थियो, म उनीहरू जस्तो काइती नेता थिइनँ। उनीहरूले आफै जस्तो ठानेर मलाई पछाडिबाट छिर्की हाने, म सोझै जुदेँ। किसुनजी मुसुक हाँसेर मसँग बराबर यो चुटकी लिने गर्थे, हेर्नुहोस् बाबु, तपाईँको जिल्ला 2 नम्बर हो तर त्यहाँका मान्छे चाहिँ 1 नम्बरी छन्, तपाईँको जिल्लामा सक्कली नेताहरू छन्, तपाईँ सोझो हुनुहुन्छ जोगिनु होला। मैले र राजनीतिमा सबभन्दा मभन्दा बढी पृष्ठभूमि र योगदान भएकी दुर्गाले समेत किसुनजी वा अरू कुनै काङ्ग्रेस नेतासँग कहिले पनि कुनै पनि पद वा फेवर नमागेकाले उनले मलाई सोझोमा गरेको हुनुपर्छ। किसुनजी कहिलेकाहीँ पतञ्जलीले जस्तै सूत्र बोल्छन्। उनले भनेको सक्कली नेताको परिभाषा बुझ्न मैले कठिन परिश्रम गरेँ। एउटा खलीले बताएपछि मात्र सक्कलीको अर्थ बुझेँ। किसुनजीले सक्कली नेता भनेको के हो भन्ने बुझेपछि त्यो सूत्र मेरो रामेछापका नेतासँग व्यवहार गर्ने मूल मन्त्र भयो। मेरो खली मित्रले सक्कलीको अर्थ बुझाउन यो कथा सुनाए। मर्ने बेलाको बाबुले छोरालाई भन्यो, यो मेरो तँलाई अन्तिम उपदेश हो, सकेसम्म जुवा रक्सी र बेस्याबाट परै बसेस्, के गरी सक्दै सकिनस् भने मात्रै यी कुराहरू सक्कलीसँगै बुझेर मात्रै मनले खाएको गरेस्। बाबु बितेपछि उसलाई त्यो उपदेशको तात्पर्य बुझ्न मन लाग्यो। सबभन्दा पहिले सक्कडी जुवाडीलाई भेटेर उसले जुवा खेल्ने सिक्ने इच्छा बतायो। जुवाडीले भन्यो, पैसा झिक। उसले पैसा झिक्यो। जुवाडीले भन्यो, अघि सोखिन जुवाडी हुँदा म पनि यस्तै पैसाले जुवा खेल्थेँ। जीवनभरि जुवा खेलेर मेरो सर्वस्व सकियो, परिवारले छोडे, अब यो भत्केको पार्टीमा बसेर फुटेका गाग्राको रूपमा बनाएर जुवा खेल्छु। मै जस्ता टाट पल्टेका मेरा साथीहरू जुवा खेल्न आउँछन् यस्तै खबटा लिएर। तिमी पनि खबटा लिएर आऊ, हामीसँग खेल्ने हो भने यहाँ सक्कली रुपियाँ चल्दैन। अनि उसले सक्कली जड्या खोज्यो। महिनौदेखि दारुका भरमा मात्रै बाँचेको, नङ कपाल बढेर बिरूप भएको, बाटोमा जो भेट्यो पैसा माग्ने र पायो भने दारु तन्काइहाल्ने, देख्दा माग्ने वा बौला जस्तो रहेछ। सक्कली जड्याले उसलाई देख्ने बित्तिकै भने, पैसा झिक रक्सी खान, तिमीलाई देख्दै पुग्यो, खानु परेन। ऊ उसलाई देख्दै विरक्तिएको थियो। के देखेको छ र अघि म सोखिन जड्या छँदाको मेरो रवाफ देखेको भए थाहा पाउँथिस्। सक्कलीले भन्यो, के थियो रवाफ? उसले सोध्यो। मेरा तमाम साथी थिए, तिनले मलाई सधैँ घेरेका हुन्थे, सबलाई म खुवाउँथेँ, प्याउँथेँ, क्या माफिल जान्थ्यो सधैँ। अनि के भयो त? मेरो सम्पत्ति सकियो, म टाट भएँ, अनि यही हो, सबैले मलाई छोडे, त पनि यसै नछोड, सुखा मुहर भए पनि दिएर जा, आज कोही दाता जुरेको छैन। त्यसपछि ऊ सक्कली बेस्या कहाँ गयो। जीवनभरि बेस्याबेती गरेकी ती नारी बुढी र रोगग्रस्त भएर थला परेकी भए पनि नयाँ नयाँ चेली बटुलेर धन्दा चलाउँदै रहेछन्। अनि उसले बाबुको सक्कलीसँगै सिक्नु भन्ने उपदेशको मर्म बुझ्यो। यो कथा सुनेपछि मैले किसुनजीको सक्कली सूत्र बुझेँ र रामेछापका नेताहरूसँग व्यवहार गर्ने मेलो बसाएँ। किसिमजीले भनेको अघिको पूर्व दुई नम्बरमा अहिलेका तीन जिल्ला छन् दोलखा रामेछाप र सिन्धुली यी सबै अहिले पनि पूर्व दुई नम्बर भनेर चिनिन्छन् पूर्व दुई नम्बर एक नम्बरका मान्छेहरू र नेताहरूको मात्र होइन एक नम्बरका विद्वान र राजनीति र समाज सुधारका अगुवाहरूको पनि जन्मथलो हो शहीद शुक्रराज शास्त्रीका पिता माधवराज जोशीले 1962 सालमा काठमाडौँमा आर्य समाजको कार्यालय खोलेर सुधारको अभियान थालेका थिए त्यस समाज सुधारभित्र प्रशस्त राजनीतिक चेतना थियो माधवराज जोशी आधुनिक नेपालका राजनीतिक चेतयुक्त अगुवा समाज सुधारक हुन् ती पछिका आधुनिक चेतका राजनीति र समाजसेवाका अगुवा कृष्णप्रसाद कोइरालाको जन्मथलो पूर्व दुई नम्बरको दुम्जा हो उनी राजनीतिक कारणले 1975 सालतिर स्वनिर्वासित भइसकेका थिए कृष्णप्रसादका तीन छोरा मातृका विश्वेश्वर र गिरिजा नेपालको प्रत्येक महत्त्वपूर्ण लोकतान्त्रिक संक्रमणकालपछि प्रधानमन्त्री भए जेठा मातृका दुई पटक र कान्छा गिरिजा छ पटक प्रधानमन्त्री भए छैठौं पटक राजतन्त्रको समापन र गणतन्त्र घोषणा पनि गिरिजाकै नेतृत्वमा भयो गिरिजाकै नेतृत्व र संलग्नताका लामा लामा बहुदलीय दुशासनकालमा नेपालको सबभन्दा ठूलो जनसङ्ख्याले सबभन्दा बढ्दा पीडा भोग्यो एक पटक मात्र प्रधानमन्त्री हुने बीपी कोइरालाको लोकतान्त्रिक आन्दोलन राजनीति साहित्य र बौद्धिक क्षेत्रका शिखर स्थान र मान्छ तिनै भाइले राम्रा नराम्रा काम गरे ककसले के र कति कति गरे वा गरेनन् विशद विवेचनाको विषय छ समाजवादी बीपी कोइराला नै अहिलेसम्मका एकमात्र राष्ट्र प्रमुख हुन् जसले मेलो मिलाएर देशको विकासको जग बसाउने इमान्दार प्रयत्न गरे तर 1.5 वर्ष पनि काम गर्न नपाई 9 वर्ष जेल परे छुटेपछि 7 वर्ष स्वनिर्वासित भए त्यही बेला मैले उनलाई पहिलोपटक पटनामा भेटेको हुँ साहित्य शहीद कृष्णलाल अधिकारी रामेसाबको कठचोरमा 1944 सालमा जन्मेका हुन् मकैको खेती पुस्तक 1977 सालमा छापिएपछि उनी तत्कालै 9 वर्षका लागि थुनिए 1980 सालमा जेलमा नै मरे उनी आदि जनतन्त्रवादी विद्रोही हुन् जसले 1979 सालमा लेखे संसारमा कीर्ति छ धेरै ठूलो कीर्ति बिना बन्दछ जीवलुलो संसार छोडे पनि हेर कोही दिन आउनेछ एउटा जनतन्त्रको दिन भाइहरूलाई अर्थी ऐतिहासिक मकै पर्व डाक्टर भूपहरि पौडेल रामेसाबको बेतालीमा 1949 सालमा जन्मेका धरणीधर कोइरालाले सर्वप्रथम अनेकौं उत्कृष्ट कविता मार्फत जनजागरणको शङ्ख ध्वनि मात्रै फुकेनन् 2007 सालमा प्रमुख राजनीतिक दलहरू संवैधानिक राजतन्त्रकै वरिपरि घुमिरहेको बेला गणतन्त्रको घोषणा पनि गरे नेपाल स्वतन्त्र गराउनको रणभेरी सुनेर जुरुक्क उठ्यो परतन्त्र हरे निज देश बुझ्यो अनि भाव र आग्रह पूर्ण भयो गणतन्त्र गराउन गर्जी उठ्यो छरितो र छिटो नेपाली ठिटो नेपाली ठिटो नैवेद्य कविता संग्रह 2007 साल तत्कालीन राजतन्त्रको विरोधमा जनतन्त्र र गणतन्त्रको शङ्खध्वनि हल्काउने यी पण्डितहरू नेपालको जनतान्त्रिक गणतान्त्रिक अभियानका आदि अभियन्ता हुन् शहीद गङ्गालाल श्रेष्ठ र उनका भाइ कम्युनिष्टका आदि पुरुष पुष्पलाल श्रेष्ठ पनि रामेसाबको भङ्गेरीमा जन्मेका हुन् तर यी कसैको पूर्व दुई नम्बर कर्मभूमि भएन पूर्व दुई नम्बर कर्मभूमि भयो त्यसपछि काङ्ग्रेस पार्टीको पर्दामा आउने यी दिवंगतहरूको हृदयराज घिमिरे बोधप्रसाद घिमिरे सूर्यप्रसाद उपाध्याय र शङ्कर घिमिरे म रामेसाबमा सामुदायिक विकास गर्छु भनेर आएको केही समयभित्रै 2046 साल चैत्र 26 गते अचानक बहुदलीय व्यवस्था आयो त्यो टुप्पाबाट आएको थियो जराबाट होइन गाउँघरका त के कुरा केन्द्रकै पनि कति नेता समेत धेरैलाई बहुदलीय व्यवस्था यसरी र यति चाँडै झ्वाट्ट आइहाल्छ भन्ने विश्वास थिएन मेरो मन्थलीमा काम गर्ने निर्णय र बहुदलको आगमन केवल काकताली थियो बहुदल के आउनु थियो सबले रामेसाबको रुखको पाखामा राजनीति नै सबभन्दा मलिलो र रसिलो देखे हिजोका पञ्चायतका प्रबल प्रवक्ताहरू सिद्धिचरणले मेरो प्यारो ओखलढुङ्गा भने चाहिँ मेरो प्यारो मातृ संस्था भन्दै काङ्ग्रेसमा फर्के कोही मबाट हिमालय ब्लन्डर भयो भनेर माफी माग्दै फर्के कोही पार्टीले खटाएर पो त म कट्टर पञ्च भएको मेरो हृदयमा त काङ्ग्रेसकै बास थियो भन्दै फर्के कोही गर्वैदेखिको काङ्ग्रेस हो भन्दै फर्के कोही जन्मजात काङ्ग्रेस हो भन्दै फर्के कोही बाके फुट्दा नै प्रजातन्त्र भनेको हो भन्दै फर्के बसाइ सरेका फर्के जागिरदार फर्के ठेकेदार फर्के विद्यार्थी फर्के बेरोजगार फर्के सबका सब अवसर परस्तहरू फर्के काङ्ग्रेस त मास पार्टी पार्टीभन्दा पनि बढी पार्टी जो आए तिनले घुसपेट्ने गरेर भए पनि बनाउन सकेको ठाउँ पाए पार्टीमा जस्तै सुकरात भन्छन् जतिसुकै सामान्य मान्छे पनि नसिकेको काम गर्दैन तर सरकार चलाउने राजनीति जस्तो सबभन्दा कठिन कामका लागि भने सबैले आफूलाई सुयोग्य पात्र भनी ठान्छन् सुकरातको बेलामा त राजनीति पेसामा त्यस्तो आकर्षण थियो भने अहिले के मारा मार्न होस् संसारको सामान्यभन्दा सामान्य पेसाको लागि पनि उपयुक्त शिक्षा गरी जान्ने तालिम जान्नेको सहायक भएर सिक्ने योग्यता चाहिन्छ बिँडी बेर्न सिक्नुपर्छ रिक्सा हाँक्न सिक्नुपर्छ घाँस काट्न सिक्नुपर्छ दाउरा चिर्न सिक्नुपर्छ तर राजनीति गर्न सरकार जस्तो जटिल संस्था चलाउन केही सिक्नु पर्दैन उमेर पुगे हुन्छ बहुदल आएपछि सबैको राजनीति गर्ने धोको र आँट मन फुकाएर बाहिर निस्क्यो सबै फाँटी फुन्टी नेता भए कार्यकर्ता कोही भएन राजनीति गर्नेको बोझ धरतीमातालाई थेगिन सक्नु भयो भर्खर सदरमुकाम बनेको केही पनि आधारभूत निर्माण नभएको सुनसान मन्थली गाउँमा अनेक दलहरूका नेता र कार्यकर्ताको घुइँचोले बाटो छाड्न पाइन छाड्यो गाईयात्रा जस्तै भयो जे जस्ता लज होटेल नामदारी थिए ती सधैँ भरिन लागे बेला बेलामा मन्थली र वरिपरिका गाउँका घरका कोठा चोटा दलान भुइँगलहरू पनि मान्छेले भरिन लागे बेरोजगार मान्छेले त रोजगारी पाए सबभन्दा सुखद दुखद कति ठाउँमा छोरी बुहारीका यौवनले समेत रोजगारी पाउन लागे। मन्थलीको शताब्दीदेखिको गाउँले चरित्र अचानक ध्वस्त भयो। त्यो भयावह रूपान्तरण मेरै आँखा अगाडि भयो। म त्यसको साक्षी भएँ। त्यो मेरो जीवनको अति कटु अनुभव थियो। मन्थलीका एकमुठी रैथानेहरू घरबारी र जग्गा अधिग्रहण हुनासाथ भौतिक तवरमा विस्थापित भइसकेका थिए। म पनि तिनै मध्येको थिएँ। त्यसमाथि जिल्लाभरिका मान्छेहरूको अतिक्रमणले गर्दा मन्थलीका सबै रैथानेहरू जस्तै म पनि आफ्नै मन्थलीमा पराई र बिरानो भएँ अनि मानसिक रूपले पनि विस्थापित भएँ। रामेछापका त्यस बेलाका जीवित नेताहरूको त्यस्तो दुःखद स्थिति थियो भन्ने सम्झनाले मलाई पीडा हुन्छ। उनीहरू जीवनभरि राजनीति गरेर लोककथाका सक्कली जुवाडे जडिया बेस्याको जस्तै अवस्थामा पुगेका थिए। कोही नवपञ्च भएर, कोही कुनै दल वा नेताको नामसम्म जपेर तर केही नगरेर, कोही जागिर खाएर, कोही बसाई गएर जीविका तानेर पञ्चायतलाई बज्रतुले देखेका थिए। ढल्ने कुनै छाँड देखेका थिएनन्। आश गरेर बसेको बेला अचानक बौद्ध लाएपछि सक्कली जुवाडे जस्तै फुटेका गाग्राका खबटाले भए पनि राजनीतिको जुवा भने खेल्दै थिए। सक्कली जडिया जस्तै मागेर भए पनि दारू खाँदै थिए। सक्कली बेस्या जस्तै नयाँ चेला बटुलेर राजनीतिको सानोतिनो भए पनि धन्दा चलाउन जुर्मुराएका थिए। चाकरीकै भरमा पनि राजनीतिको खाल धान्दै थिए। उनीहरूले मेरो सामुदायिक विकास प्रयत्नलाई आफ्नै राजनीति जस्तै छलछाम ठाने। म पनि उनीहरू जस्तै रुखको रामेछापमा मलिलो र रसिलो राजनीति देखेर धमिलो पानीमा माछा मार्न आएको भने म काङ्ग्रेसका रूपमा परिचित थिएँ। मेरा काङ्ग्रेसका शीर्षस्थ नेताहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग राम्रै परिचय थियो। दोस्रो पुस्ताका धेरै नेताहरू राम्रा मित्र पनि थिए। डाहा गर्नेहरूले मेरो त्यो पहुँच झन् खतरनाक ठाने। स्वाभाविक थियो, मैले संसद ताकेको खण्डमा मेरो पहिलो प्रतिस्पर्धा काङ्ग्रेसकै संसद प्रत्याशी नेताहरूसँगै हुने भएकोले त्यो समस्या जिल्लाका सबै दलका नेताहरूसँग भए पनि काङ्ग्रेसका नेताहरूसँग नै बढी भयो। अत सबभन्दा ठूला शत्रु मेरो आफ्नै दल काङ्ग्रेसका मान्छे भए। रामेछापमा संसदका दुई स्थान छन्। ती दुई स्थानका लागि हरेक दलमा आधा दर्जन स्थायी दावेदार छन्। काङ्ग्रेसमा त झन् बढी छन्। काङ्ग्रेसका नेताहरू भन्छन् हाम्रो पार्टी वामपन्थी पार्टीहरू जस्तो क्याडर बेस्ड होइन, मास बेस्ड हो। त्यसको अर्थ हो यसमा जो पनि साधारण सदस्य हुन पाउँछ, लगभग जो साधारण सदस्य पनि क्रियाशील सदस्य हुन पाउँछ, लगभग हरेक क्रियाशील सदस्य जिल्ला कार्य समितिको सदस्य हुने सपना देख्छ, हरेक कार्य समिति सदस्य सांसद हुने सपना देख्छ, हरेक सांसद मन्त्री हुने सपना देख्छ, हरेक मन्त्री प्रधानमन्त्री हुने सपना देख्छ। यस्तै छ यो ठूलो मर्मत चाहिने बेला भएको यो काङ्ग्रेस पार्टी। अनि आकाशको फल जस्तो सांसदको पद अङ्कुशेले छुनेर झार्ने झिनु भए पनि आश भएका काङ्ग्रेसका विधिवङ्गत पद्मशंकर अधिकारी जस्ता र उनी पछिका नेताहरूको स्वार्थ मेरो सामुदायिक विकासका प्रयत्नहरूसँग बढी जुद्न लाग्यो। उनीहरूले मलाई आफ्नो भाग खोज्न आएको बलियो सौदा नै देखे। उनीहरूको दावा थियो उनीहरूलाई सांसद बनाउनको लागि नै रामेछाप जिल्ला बनेको हो। मेरो दावा थियो रामेछापमा मैले सामुदायिक विकासका काम गर्ने अधिकार छ। उनीहरूको दावा थियो त्यो जिल्लालाई राजनीतिका फोस्रा कुरा बाहेक केही पनि चाहिँदैन, त्यसैले जगदीश जस्ताको कुनै काम छैन। मेरो दावा थियो यो जिल्लामा विकास गर्ने मान्छेको मात्रै काम छ, फोस्रा कुरा गर्नेहरूको होइन। तासेस कुनै नेता वा दलको मित्र वा अमित्र थिएन, तटस्थ थियो। यो केवल निर्धा जनताको मित्र थियो। नेताहरू आफ्नो र आफ्नो दलको स्वार्थका लागि काम गर्थे, तासेस विभिन्न जनताको स्वार्थका लागि काम गर्थे। नेताहरू चाहन्थे तासेस पनि उनीहरूका मान्छेका लागि मात्र काम गरोस्। त्यो कुरा तासेसको मिसन विपरीत थियो। समस्या त्यही भयो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा हो। आत्मालाप वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। आजको श्रुति सम्वेगमा हामीले जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको आठौं श्रृङ्खला सुनेका छौं। नवौं श्रृङ्खला अर्को शुक्रबार नभएर त्योभन्दा पछिल्लो शुक्रबार मात्र लिएर आउनेछौं। अब आउने शुक्रबार हामी श्रुति सम्वेगमा एउटा विशेष प्रस्तुतिका साथ आउनेछौं। सहकर्मी मिलन तिमिल सेनाको एउटा पुस्तक बारेमा हामी त्यस दिन छलफल गर्नेछौं र त्यस पुस्तकभित्रका सामग्रीहरू वाचन गरेर पनि सुनाउनेछौं। त्यसअघि मंगलबारको श्रृंखलामा सरूभक्तको उपन्यास समय त्रास्तीको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिखेसँगै म अच्युत घिमिरे र मन्टेश्वरी राजभण्डारी बिदा चाहन्छौ। शुभरात्री।